नेपाल दर्पणमा साथी मोहन पौडेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि क्षेत्र निर्धारण आयोग गठन, 21 दिनभित्र काम सक्नुपर्ने।
निर्वाचन क्षेत्र निर्धारण आयोग सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री कमल नारायण दासको अध्यक्षतामा बनेको छ।
प्रदेश नम्बर 2 असोज 2 गते हुने स्थानीय तहको चुनावको कार्यतालिका सार्वजनिक, भदौ 21 गते उम्मेद्वारको मनोनयन दर्ता गरिने।
मानवाधिकार उल्लंघनका दोषीलाई सरकारले पदोन्नति गरेको भन्दै मानवाधिकार आयोगको आपत्ति, आयोगका सिफारिश कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण।
रामनाथ कोविन्द भारतको 14 राष्ट्रपति निर्वाचित, दलित समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल अफगानिस्तानसँग 141 रनले पराजित।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएस,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98-550-64-960, 98-550-52-783 र 98-550-64-602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश कमल नारायण दासको नेतृत्वमा सरकारले 5 सदस्यीय आयोग गठन गरेको हो। आयोगमा सदस्यहरू माधव अधिकारी, डाक्टर विश्वकल्याण पराजुली, गणेश राज कार्की र सदस्य सचिवमा विगिन्द्र राज शर्मा पौडेल हुनुहुन्छ। आयोगलाई 21 दिनभित्र अर्थात् साउन 26 गते भित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ। आयोग गठन भएपछि संविधान कार्यान्वयनका लागि गर्नुपर्ने प्रदेश र संघको चुनावको पहिलो खुड्किलो पार गरेको छ। आयोगले सरकार समक्ष प्रतिवेदन बुझाएको 15 दिनभित्र निर्वाचन आयोगमा पुर्याएपछि प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको औपचारिक तयारी शुरू हुनेछ। प्रकाश ढकालको रिपोर्ट।
निर्वाचन क्षेत्र निर्धारण आयोग सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री कमल नारायण दासको अध्यक्षतामा बनेको छ। उक्त आयोगमा 5 जना सदस्यहरू रहनु भएको छ।
सरकारका प्रवक्ता एवं अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी कानून संसदले पारित गरेको 4 महिनापछि सरकारले आज बल्ल बल्ल आयोग गठन गरेको हो। आयोग गठन भएसँगै अब संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि निर्वाचन क्षेत्र निर्धारणको काम शुरू गर्न बाटो खुलेको छ। संविधानले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा 60% प्रत्यक्ष र 40% समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको छ। गठित आयोगले प्रत्यक्ष तर्फको चुनावका लागि क्षेत्र निर्धारण गर्नेछ। आयोगले जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानेर चुनाव क्षेत्रको खाका तयार पार्नुपर्ने कानूनी व्यवस्था छ। यसरी चुनाव क्षेत्र निर्धारण गर्दा प्रतिनिधि सभाका लागि एउटा जिल्लामा 1 र प्रदेश सभाका लागि कम्तीमा 2 प्रत्यक्ष तर्फका क्षेत्र बन्नेछन्। आयोगले अहिले कायम रहेका 240 निर्वाचन क्षेत्रलाई प्रतिनिधि सभाका लागि 165 र प्रदेश सभाका लागि त्यसको दोब्बर 330 क्षेत्र बनाउनेछ। जस अनुसार अब प्रतिनिधि सभाका लागि 75 जिल्लामा 75 वटा र बाँकी 90 क्षेत्र जनसंख्याका आधारमा तय गरिनेछ। जुन काम अबको 21 दिनभित्र गरिसक्न आयोगलाई समयावधि दिएको जानकारी दिनुहुन्छ सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की।
यसलाई हामीले छिटोभन्दा छिटो कार्य सम्पादन गर्नका निमित्त म्याद दिएको छ। यो निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्था अनुसार यो आयोग गठन भएको छ र यसले 21 दिनभित्रमा आफ्नो कार्य सम्पादन गरिसक्नेछ।
क्षेत्र निर्धारण आयोग गठन गर्न निर्वाचन आयोग र प्रतिपक्षी एमाले सहितका दलले सरकारलाई दबाव दिँदै आएका थिए। आजको संसद बैठकमा समेत एमाले आयोग गठन गरेर माघ 7 भित्रै चुनाव गरिसक्न सरकारको ध्यान आकर्षण गराएको थियो। एमाले उपाध्यक्ष भीम रावल,
यो सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग पनि गठन गर्दैन, हामी सबैलाई थाहा छ। 2074 माघ 7 गतेपछि यो व्यवस्थापिका संसदको अवधि समाप्त हुनेछ। यथाशीघ्र सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुहोस् र त्यो निर्वाचन क्षेत्र निर्धारण आयोगलाई काम गर्नको लागि कार्ययोजना दिएर काम तुरन्त अगाडि बढाओस् भनेर म माग गर्न चाहन्छु।
निर्वाचन आयोगले गएको असार 20 गते सरकारलाई पत्र लेख्दै साउन 15 गतिभित्र क्षेत्र निर्धारणको प्रतिवेदन उपलब्ध गराउन भनेको थियो। आयोगले प्रतिवेदन उपलब्ध गराउन भनेको 10 दिन मात्र बाँकी रहँदा आयोग गठन हुनुले असोज अन्तिम हप्ता प्रदेश सभा र मंगसिरको पहिलो हप्तामा प्रतिनिधि सभाको चुनाव गर्ने निर्वाचन आयोगको प्रस्ताव फेरबदल हुने पक्का भएको छ। तर अब समयमै क्षेत्र निर्धारण गरेर माघ 7 गतेभित्र दुवै चुनाव गर्न सबै प्रतिबद्ध हुनुपर्छ।
अब फेरि खबरकै सिलसिला, प्रतिनिधि सभा सदस्य निर्वाचन विधेयक 2074 र प्रदेशसभा सदस्य निर्वाचन विधेयक 2074 संसदमा पेश भएका छन्। व्यवस्थापिका संसदको आजको दोस्रो बैठकमा गृहमन्त्री जनार्दन शर्माले दुईवटा विधेयक संसदमा पेश गर्नुभएको हो। आउँदो माघ 7 गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यताका बीच सरकारले विधेयक संसदमा प्रस्तुत गरेको छ। यस्तै संसद बैठकले कर्मचारी समायोजन विधेयक 2074 र स्थानीय शासन विधेयक 2074लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि स्वीकृत गरेको छ। यस्तै अन्तर सरकारी वित्त व्यवस्थापन विधेयक 2074 र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग विधेयक 2074लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ।
प्रदेश नम्बर 2 असोज 2 गते हुने तेस्रो चरणको स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार भदौ 21 गते बिहान 10 बजे उम्मेद्वारको मनोनयन दर्ता गर्ने र त्यसै दिन उम्मेद्वारको सूची प्रकाशन गर्ने कार्यक्रम छ। यस्तै भदौ 22 गते उम्मेद्वारको विरोधमा उजुरी दिने, भदौ 23 गते मनोनयन भएका उम्मेद्वारको नामावली प्रकाशन गर्ने र त्यसै दिन दिउँसो 1 बजे उम्मेद्वारले नाम फिर्ता लिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। यस्तै भदौ 24 गते बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र 11 बजे उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तथा असोज 2 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले विज्ञप्ति मार्फत जनाएको छ।
माओवादी केन्द्रका नेताहरूले स्थानीय तहको चुनावमा भएका गल्तीबाट सिकेर आउँदो चुनावमा पार्टीले जित्ने गरी तयारी थाल्न नेतृत्वको ध्यान आकर्षण गराएका छन्। सोमबारदेखि जारी माओवादी केन्द्रको सचिवालयको विस्तारित बैठकमा आज बोल्ने नेताहरूले पार्टी संगठनलाई प्रभावकारी बनाउन प्रदेश र संघीय संसदको चुनावमा जुट्न नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। स्थानीय तहको चुनावमा उम्मेद्वारी छनौट र कार्यकर्ता परिचालनमा देखिएको समस्या हारका मुख्य कारण भएको उनीहरूको ठहर छ। बैठकमा बोल्ने नेताहरूले स्थानीय तहको चुनावको समीक्षा प्रतिवेदन पेश गर्दै आन्तरिक संगठन सुधार र कार्यकर्ता परिचालनमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका छन्। भोलि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले बैठकमा उठेका प्रश्नको जवाब दिने कार्यसूची रहेको प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो।
स्थानीय तहका अधिकार कटौती हुन थालेको भन्दै जनप्रतिनिधिले शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी दिएका छन्। अबको आन्दोलन कानूनी, संवैधानिक र दबावमूलक सबै तरिकाबाट गरिने जनप्रतिनिधिले बताएका छन्। सिंहदरबारले नै गाउँ पुगेको अधिकार खोज्न लागेको भन्दै संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्न आन्दोलन गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाई छ। आज ललितपुरमा भएको कार्यक्रममा भक्तपुरको चाङ्गुनारायण नगरपालिकाका मेयर सोम मिश्रले कामको भारी स्थानीय तहलाई बोकाएर स्रोत साधन केन्द्रले कब्जा गर्ने नियत मान्य नहुने भन्दै आन्दोलन गर्ने चेतावनी दिनुभयो। त्यस्तै काभ्रेको धुलिखेल नगरपालिकाका मेयर अशोक बेन्जुले जनप्रतिनिधिलाई असफल पार्न कर्मचारी तन्त्र लागि परेको आरोप लगाउनुभयो। कार्यक्रममा स्थानीय तह पुनर्संरचना आयोगका पूर्व अध्यक्ष बालानन्द पौडेलले संविधानले स्थानीय तहलाई दिएका अधिकार खोज्ने गरी विधेयक ल्याइएकाले सांसदलाई सम्झाउनु पर्ने बेला आएको बताउनुभयो।
राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकार उल्लंघनका घटनामा संलग्न व्यक्तिलाई सरकारले पदोन्नति र विभूषित गरेको भन्दै आपत्ति जनाएको छ। विभिन्न समयमा आयोगबाट गरिएका सिफारिश कार्यान्वयन नभएको सन्दर्भमा आज नेपाल प्रहरीका प्रमुख र गृह मन्त्रालयका सहसचिव लगायतसँगको छलफलमा दोषी पाइएका व्यक्तिलाई विभूषित र पदोन्नति गरेको भन्दै आयोगले आपत्ति जनाएको हो। आयोगका सदस्यहरूले सुन्तली तामाङमाथि बलात्कार गरी हत्या भएको घटनालाई हत्यामा मात्र मुद्दा चलाइएको र न्यायमा ढिलाइ भएको, दयाराम परियारको हत्या, गोदार हत्या लगायतमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही नभएको, कार्यवाही भए पनि फितलो अनुसन्धान गरेर मुद्दा कमजोर बनाइएको, बलात्कार छाउपडी लगायतका घटनामा पर्याप्त प्रमाण हुँदाहुँदै पनि उजुरी दर्ता नहुने वा कम हुने गरेको विषयमा प्रहरी र गृह मन्त्रालयको ध्यान आकर्षण गराएका थिए। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अरियालले आयोगका निर्देशन तथा सिफारिशलाई संवेदनशील रूपमा लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इँटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौँ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौँ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौँ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौँ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाऊ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब
दिव्य एलईडी बल्ब वर्षको वारेन्टीका साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी बल्ब।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि क्षेत्र निर्धारण गर्न आयोग गठन, 21 दिनभित्र काम सक्नुपर्ने, प्रदेश नम्बर 2 असोज 2 हुने स्थानीय तहको चुनावको कार्यतालिका सार्वजनिक, मानवाधिकार उल्लंघनका दोषीलाई सरकारले पदोन्नति गरेको भन्दै मानवाधिकार आयोगको आपत्ति लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी खबर। भारतबाट भित्राइएका चोरीका गाडीलाई दर्ता गरेर सञ्चालनको अनुमति दिएको आरोपमा सरकारले महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुख हेमन्त बहादुर सिंहसहित 7 कर्मचारीलाई निलम्बन गरेको छ। यातायात व्यवस्था विभागको आन्तरिक अनुसन्धानपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनीहरूलाई निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा निमित्त कार्यालय प्रमुख हेमन्त बहादुर सिंहसहित दीपक थापा, नरेन्द्र राज जोशी, तारा दत्त भट्ट, महादेव भट्ट, केशव दत्त बडु, श्यामराज ओझा छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो।
सर्वोच्च अदालतले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा योग्यताक्रम मेरिट अनुसार विद्यार्थी भर्ना गर्न सम्बन्धित कलेजलाई आदेश दिएको छ। न्यायाधीश शारदा प्रसाद घिमिरे र विश्वम्बर प्रसाद श्रेष्ठको संयुक्त इजलासले आज चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएमले सिफारिश गरेको योग्यताक्रम मेरिट अनुसार नै विद्यार्थी भर्ना गर्न आदेश दिएको हो। भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज र वीरगंज स्थित नेशनल मेडिकल कलेजले मेरिटका आधारमा विद्यार्थी भर्ना नगरी तोकिएको भन्दा बढ़ी शुल्क लिई भर्ना गरेका 53 जना विद्यार्थीका विपक्षमा सर्वोच्चले आदेश दिएको हो। योग्यता क्रममा रहेका विद्यार्थीलाई कलेजमा भर्ना नलिई बढ़ी पैसा बुझाएर भर्ना भएका सन्दीप कडेल सहित 20 जनाले असार 4 गते र युनिभर्सलमा भर्ना भएका ललित चंग शाही सहित 33 जनाले असार 8 गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
नारायणगढ़ मुगलिन सड़क खण्डका ठेकेदार कम्पनीलाई तेस्रो पटक म्याद थप गरिएको छ। नारायणगढ़ मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालका अनुसार तेस्रो पटक मिति थप गरेपछि पहिलो खण्ड आपटारीदेखि झण्डै 13 किलोमिटर सड़क खण्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी बीचको खण्ड निर्माणको जिम्मा लिएको उदहिल तथा लामा निर्माण कम्पनी र तेस्रो खण्ड सिमलतालदेखि मुगलिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौतहा निर्माण कम्पनीको ठेक्का अवधि 63 दिन थप गरिएको छ। निर्माण सम्पन्न गर्नुपर्ने समयमा 50% मात्रै काम गरेको कम्पनीलाई म्याद थप गरेपछि यात्रुले अर्को वर्षसम्म पनि शास्ति झेल्नुपर्ने भएको छ। सन् 2015 अप्रेलमा 2 वर्षभित्रमा काम सम्पन्न गर्ने गरी 3 निर्माण कम्पनीलाई सड़क ठेक्कामा दिइएको थियो। राजधानी काठमाडौँ प्रवेश र बाहिरिने मुख्य मार्ग भएकाले सरकारको उच्च प्राथमिकताको सड़क भनिए पनि विभिन्न बहानामा निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेका छन्।
गएको असार 24 गतेदेखि अवरूद्ध भएको जय पृथ्वी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ। तमैल बजार नजिकै रहेको माल्ला भीरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको थियो। सड़क नै भासिने गरी गएको पहिरो हटाएपछि 13 दिनपछि सड़क सञ्चालनमा आएको हो। सड़कको तलबाट पर्खाल निर्माण गरेर सवारी साधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्थाका लागि आवश्यक प्रक्रिया छिटो गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। मानव अधिकारका लागि जनमंच पीपुल फोरमले आज काठमाडौँमा गरेको आप्रवासी कामदारको मतदान अधिकार विषयक छलफलमा बोल्ने सहभागीले तत्काल नभए पनि आउँदो चुनावमा उनीहरूलाई सहभागी गराउनै पर्नेमा जोड़ दिएका हुन्। कार्यक्रममा श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले 40 लाख नेपाली वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा गएका नागरिकको सहभागिता अनिवार्य रहेको बताउनुभयो। यस्तै पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले प्रत्यक्षतर्फको चुनावमा नभए पनि समानुपातिकतर्फको चुनावमा विदेशबाट मतदान गर्न सक्ने व्यवस्था मिलाउन सकिने बताउनु भएको छ। विश्वका 115 देशले आप्रवासी कामदारलाई मतदानको व्यवस्था मिलाएका छन्।
नेपालको उद्योग क्षेत्रमा 15 अर्ब 1 करोड़ 72 लाख रूपियाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ। उद्योग विभागका अनुसार 395 उद्योगमा विदेशी लगानी भित्रिएको हो। लगानी गरिएका उद्योगमा साना 370, मझौला 16 र ठूला 9 वटा रहेका छन्। विभागका प्रवक्ता दुर्गा प्रसाद भूषालले संविधान निर्माणसँगै नेपाली उद्योग क्षेत्रमा विदेशी लगानी भित्रने क्रम बढ़ेको बताउनुभयो। पूर्व उद्योग मन्त्री नवीन्द्रनाथ जोशीको सक्रियतामा आएको विशेष आर्थिक क्षेत्र सेज ऐन र औद्योगिक व्यवसायी ऐन उद्योग क्षेत्रमा ऐनसँगै उद्योग क्षेत्रमा लगानी बढ़ेको उहाँको भनाइ छ। यसरी लगानी गर्नेमा सबैभन्दा बढ़ी चिनिया लगानीकर्ता रहेका छन्। यस्तै अमेरिका, दक्षिण कोरिया, बेलायत, जापान लगायतका देशले मझौला तथा साना उद्योगमा लगानी गरेका छन्।
निर्माणाधीन कावेरी करिडोरको 132 केवी राष्ट्रिय प्रसारण लाइन विस्तारमा ढिलाइ भएको छ। स्थानीयको अवरोधका कारण इलामको सिद्धि थुम्कामा 2 महिना यता करिडोरको काम ठप्प हुँदा इलाम, पाँचतर, तेह्रथुम र ताप्लेजुङबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न ढिलाइ हुने भएको छ। करिडोरले प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन आईईई प्रतिवेदन विपरीत 132 केवी ट्रान्समिसर लाइनको टावर गाड्न थालेको भन्दै स्थानीयवासीले करिडोरको काममा अवरोध गरेका हुन्।
धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 1 को 5 परिवार तथा वडा नम्बर 2 को 12 परिवार पहिरोले विस्थापित भएका छन्। भूकम्पपछि जोखिमपूर्ण अवस्थामा बस्दै आएका ती परिवार वर्षाको पानीसँगै पहिरो खसेपछि विस्थापित भएका हुन्। विस्थापित परिवारलाई आज राहत वितरण गरिएको छ। तत्काल व्यवस्थाका लागि खाद्यान्न सामग्री, भाँडाकुँडा, ओढ्ने ओछ्याउने र प्रत्येक परिवारलाई 10,000 का दरले आर्थिक सहयोग गरिएको धादिङका प्रमुख जिल्लाधिकारी महेश आचार्यले बताउनुभयो।
धनकुटा नगरपालिकाको पहिलो बोर्ड बैठकले भूकम्प प्रभावित परिवारको घर निर्माण गर्दा लाग्ने घर नक्सा पास शुल्क नलिने निर्णय गरेको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्राविधिक टोलीले स्थलगत अध्ययन गरी नयाँ आवास निर्माण गर्न सिफारिस गरेका 426 परिवारको घर निर्माण गर्दा नक्सा पास शुल्क नलिने निर्णय गरेको मेयर चिन्तन तामाङले बताउनुभयो। भूकम्प गएको 2 वर्ष बितिसके पनि घर आवास निर्माणका लागि भर्खर मात्र अनुदान दिन थालेकाले धनकुटा नगर क्षेत्रका बासिन्दालाई छुट दिने निर्णय गरिएको हो।
सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55 81 283 22 30 230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44 28 242, 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
मञ्जुश्री फाइनान्स लिमिटेडमा निक्षेपमा आकर्षक ब्याज दर, नेपाल राष्ट्र बैङ्कबाट गौवर्गको इजाजत प्राप्त। मञ्जुश्री फाइनान्समा मुद्दती निक्षेपमा 14% र बचत खातामा 10% ब्याज दर,
साथै छिटो छरितो तथा सरल कर्जा।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर। फोन 47 84 170, न्यू रोड 42 22 130।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पुल्चोक इन्जिनियरिङ कलेजमा प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै ठगी गर्ने मोरङ रंगेरीका देव शर्मा पक्राउ परेका छन्। उनलाई कलेज नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले कलेजमा भर्ना हुन आउने विद्यार्थीलाई प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै जनहित 30,000 रूपियाँ लिने गरेको खुलेको प्रहरीले जनाएको छ।
विष्णुमती सफाई महाअभियान स्थानीय तहलाई जिम्मा लगाउने तयारी भएको छ। अभियानको 150 हप्तामा आउँदो शनिबार नगरपालिका अन्तर्गतका वडा सरसफाई अगुवाको जिम्मेवारी दिने तयारी भएको विष्णुमती सरसफाई महाअभियानले जनाएको छ। 2071 साल जेठ 5 गते शुरू अभियानको 150 हप्तामा आउँदो शनिबार विष्णुमती नदी, चक्रपथ र गुङ्गबु बस पार्क क्षेत्रमा सरसफाई गर्ने तयारी भएको हो। अहिलेसम्म विष्णुमतीबाट झण्डै 1,000 मेट्रिक टन फोहोर निकालिसकेको अभियन्ता उमेश बोहराले जानकारी दिनुभयो।
ढल निकास नहुँदा बैतडी सदरमुकाममा पहिरो र सड़क दुर्घटनाको जोखिम बढेको छ। सदरमुकामको गढ़ी गोठाला पानीको भिरालो सड़कमा ठाउँ ठाउँमा नाला थुनिएपछि सड़कबाटै ढल बग्ने गरेको छ। वर्षातको समयमा सड़कबाटै ढल बग्न थालेपछि पहिरो र सड़क दुर्घटनाको जोखिम बढेको हो। सड़कमा फोहोर र हिलो माटो थुप्रिँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बासिन्दाले बताएका छन्।
गायक एवं संगीतकार अरूण थापाको 18 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। वहाँको सम्झनामा भक्तपुरमा विशेष सांगीतिक कार्यक्रम भएको छ। 2011 साल माघ 9 गते जन्मिएका थापाको 2056 साल साउन 5 गते निधन भएको थियो। वहाँका ऋतुहरूमा तिमी हरियाली बसन्त हौ, भूलो भूलो लाग्यो मलाई साँझको जुनसँगै चोट के हो व्यथा के हो जति माया लाए पनि लगायतका गीत चर्चित छन्। उहाँले 2036 सालमा तिमीबाट धेरै टाढा भएपछि बोलको गीत रेकर्ड गराएर सांगीतिक यात्रा शुरू गर्नुभएको थियो।
रसुवाको सदरमुकाम धुन्चेमा सञ्चालित खुद्रा तथा होलसेल पसलहरूमा म्याद गुज्रिएका सामग्री वितरण गर्ने गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले आज सदरमुकामका खुद्रा तथा होलसेल पसलमा गरेको अनुगमनका क्रममा धेरै पसलमा म्याद गुज्रिएको सामग्री फेला परेको हो। कार्यालयले वर्षैपछि अनुगमन गरे पनि कतिपय पसलले अहिलेसम्म पसल दर्ता नगरेका र मूल्य सूची पनि नराखेको पाइएको छ। अनुगमनका क्रममा भेटिएका म्याद नागेका सामग्री जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले जानकारी दिनुभयो।
धादिङमा रात्री बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ, 10 जना घाइते भएका छन्। काठमाडौँबाट काकडभिट्टाका लागि छुटेको NA5K 2293 नम्बरको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर 5 विशाल टारमा बिहान दुर्घटना हुँदा चालक झापा शिव 87 गाउँपालिका वडा नम्बर 6 कमल ढुङ्गाना र सहचालक नवराज शिवाकोटीको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते 10 जनाको काठमाडौँमा उपचार भइरहेको छ।
भोजपुरको कोकाटी तथा कपास खेतीबाट कपडा तयार गरिने घरेलु उद्योग संकटमा पर्न थालेका छन्। भोजपुरको पूर्वी क्षेत्रको अरूण गाउँपालिकाको जरायोटार चरम्बी र याकु लगायतका गाउँमा सञ्चालित कपासबाट बनाइने घरेलु उद्योग संकटमा पर्न थालेका हुन्। 10 वर्ष अघिसम्म ती गाउँका सबैजसो घरमा कपास उत्पादन गरी कपडा बुनिने यो पेसा अहिले लोप हुने अवस्थामा पुगेको जरायोटारका उद्यमी धनकृष्ण राईले बताउनुभयो। गाउँमै खपत हुने कोकटी सङ्खुवासभा धनकुटा धरान लगायतका ठाउँसम्म थोरै मात्रामा पुग्ने गरेको छ।
सुरुमा 23 वर्ष मुनिको AFC च्याम्पियनसिप छनौट फुटबल र 19 वर्ष मुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल पराजित भएको खबरमा आएका प्रतिक्रिया।
पंकज धामी भन्नुहुन्छ, यो हारलाई सदैव मनमा राखेर खेल्न सके त्यो जितको सूत्र बन्न सक्छ, त्यसैले नेपाली क्रिकेट टोलीलाई आउँदा खेलका लागि शुभकामना।
खेमदाहाल ट्विटरमा भन्नुहुन्छ, बलिङमा राम्रो प्रदर्शनका बावजुद पनि अफगानिस्तानसँग लज्जास्पद हार बेहोर्नुको कारण ब्याटिङ समस्या हो, त्यसैले अब नेपाली टिमले ब्याटिङमा सुधार हुन नसक्नुको कारण र त्यसलाई सुधार्ने उपाय खोज्नुपर्छ।
भीमसेन कार्कीलाई नेपालले फुटबलमा एउटा खेल पनि जित्न नसक्नुमा सरकार र सम्बन्धित निकाय दोषी छन् भन्ने लाग्छ। उहाँ लेख्नुहुन्छ, खेल मैदान खेलाडी र खेलकुद क्षेत्रलाई सरकारले वास्ता नगर्नुको परिणाम हो यो। अघि पछि वास्ता नगर्ने अनि प्रतियोगितामा खेल्न सकेनन् भनेर खेलाडीलाई दोष दिन सुहाउँदैन।
ललितपुरका गाउँपालिकाको बजेट फ्री वाइफाईदेखि सड़क सञ्जाल विस्तारसम्म शीर्षकको खबर उज्यालो अनलाइनमा पढेर अनिश कुमार तिवारी लेख्नुहुन्छ, भन्दैमा हुँदैन काम गर्नुपर्छ, यदि भनेर र भाषण गरेर काम हुन्थ्यो भने अहिलेसम्म धरहरा पनि बनिसक्थ्यो।
अनि राज चुडाल फेसबुकमै लेख्नुहुन्छ, सबैतिरका जनप्रतिनिधिले काम गर्न थाले तर भरतपुरमा अझैसम्म अदालतको निर्णय आएको छैन, यो हो भने अदालतमाथि पनि नागरिकको विश्वास गुम्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो IVR नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी 1 स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ,
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र नारायण अधिकारी। अब विदेशका खबर। भारतीय जनता पार्टीका नेता रामनाथ कोविन्द भारतको 14 राष्ट्रपति निर्वाचित हुनुभएको छ। आज भएको मतगणनामा राष्ट्रिय प्रजातान्त्रिक गठबन्धनका राष्ट्रपतिका उम्मेद्वार कोविन्दले 65% मत पाउनु भएको भारतीय संचार माध्यमले जनाएका छन्। उहाँका प्रतिस्पर्धी यूपीएकी उम्मेद्वार मीरा कुमारले 34% मत पाउनुभयो। कोविन्दले राष्ट्रपति प्रणब मुखर्जीलाई पदस्थापन गर्नुहुनेछ। मुखर्जीको पदावधि यही जुलाई 24 तारीक अर्थात 4 दिनपछि सकिँदैछ। नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुनुहुन्छ। उहाँ 2 पटक राज्यसभा सदस्य पनि भइसक्नु भएको छ।
सन् 2050 सम्ममा पृथ्वीमा प्लास्टिकको मात्रा 12 अर्ब टन पुग्ने अनुमान गरिएको छ। अहिले पृथ्वीमा 8 अर्ब 30 करोड़ टन प्लास्टिक उत्पादन भएको अनुसन्धानमा संलग्न वैज्ञानिकहरूले बताएका छन्। उनीहरूको अनुसार यो प्लास्टिकको मात्रा अमेरिकाको न्यूयोर्कमा रहेको एम्पायर स्टेट भवन जस्तै 25,000 भवनको तौल बराबर वा 1 अर्ब हात्तीको तौल बराबरको छ। प्लास्टिक उत्पादनको अहिलेकै दर कायम रहने हो भने सन् 2050 पृथ्वीमा प्लास्टिकको मात्रा 12 अर्ब टन पुग्ने अनुमान गरिएको छ। प्लास्टिकका सामान मध्ये प्याकेजिङका लागि प्रयोग गरिने प्लास्टिक बढी चिन्ताको विषय बनेको अनुसन्धानकर्ताको भनाइ छ। अहिलेसम्म 9% प्लास्टिक मात्रै फेरि प्रयोग गरिएको छ।
उज्यालो रेडियो नेटवर्कमा प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। सिंगापुरमा भइरहेको 19 वर्ष मुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत आजको खेलमा नेपाल अफगानिस्तानसँग 141 रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई 191 रनको चुनौती दिएको थियो, तर नेपाल 26 ओभरमा सबै विकेट गुमाएर 49 रनमै अल आउट भयो। नेपालका लागि पवन सराफले 26 रन बनाउनु बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन। नेपालका 4 जना ब्याट्सम्यान 0 रनमै आउट भए। बॉलिङतर्फ नेपालका लागि शहाब आलमले सर्वाधिक 3 विकेट लिए भने सन्दीप लामिछाने र पवन सराफले 2-2 तथा किशोर महतो दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। पहिले ब्याटिङ गरेको अफगानिस्तानले 2 बल बाँकी हुँदा सबै विकेट गुमाएर 190 रन बनाएको थियो। उसका लागि इब्राहिम जादरनले सर्वाधिक 43 र नाविद ओबाइदले 33 रन बनाएका थिए। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि क्षेत्र निर्धारण गर्न आयोग गठन, 21 दिनभित्र काम सक्नुपर्ने।
प्रदेश नम्बर 2 असोज 2 गते हुने स्थानीय तहको चुनावको कार्यतालिका सार्वजनिक, भदौ 21 गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गरिने।
मानवाधिकार उल्लङ्घनका दोषीलाई सरकारले पदोन्नति गरेको भन्दै मानवाधिकार आयोगको आपत्ति, आयोगका सिफारिस कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण।
रामनाथ कोविन्द भारतको 14 राष्ट्रपति निर्वाचित, दलित समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति।
र 19 वर्ष मुनिको विश्वकप क्रिकेट छनौटमा नेपाल अफगानिस्तानसँग 141 रनले पराजित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै मोहन पौडेल र सुनिता पहरी बिदा हुन्छौ। नमस्कार।